نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي مختصر صحیح بخاری پیج نمبر 671 آج کا ٹاپک ہے کاشتکاری اور بٹائی کا بیان کتاب ما جا فی الحرث والمزارہ کاشتکاری کیا ہوتا ہے بیج ڈال کے فصل لگانا اور بٹائی یعنی اس کو بعد میں حاصل کرنا آج کھیتی باڑی کی باتیں ہیں ہمارے ہاں اس کو کیا بولتے ہیں کھیتی باڑی تو پہلی بات ہے کہ یہ مباح ہے یعنی کھیتی باڑی کرنا جائز تو ہے بشرطے کے جہاد اور اس طرح کے دیگر کاموں کے لیے رکاوٹ کا باعث نہ ہو یعنی کہیں جہاد کی ضرورت ہے اور آپ کھیتی باڑی کر رہے ہیں یہ ٹھیک نہیں ہوگا اسی طرح زمین بٹائی پر دینا بھی جائز ہے بشرطے کہ کسی مخصوص قطعہ ارضی کی پیداوار لینے کی شرط نہ رکھی جائے یہ کیا ہوتا ہے آئیے اس کو پڑھتے ہیں فضل زرع والغرس کاشتکاری اور شجرکاری کی فضیلت کاشتکاری کیا ہوا کوئی عام چیزیں کاشت کرنا اور شجرکاری درخت لگانے عن انس رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ما من مسلم یغرس غرسا او یزرع زرعا فیاکل منہ طیر او انسان او بہیمت الا کان له بی صدقہ حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جب کوئی مسلمان شجرکاری یا کاشتکاری کرتا ہے پھر اس میں سے کوئی پرندہ انسان یا حیوان کھاتا ہے تو اسے صدقہ و خیرات کا ثواب ملتا ہے یا مسلمان کی تخصیص کیوں ہوئی اس لیے کہ کافر کو ثواب آخرت نہیں ملتا البتہ دنیا میں اس کو اچھے کاموں کا بدلہ مل جاتا ہے مومن کے لیے ثواب قیامت تک کے لیے تو نیت کر لینی چاہیے جب آپ کی کوئی چیز ضائع ہو تو یہ نیت کرا کریں کہ اللہ تعالیٰ یہ کسی جانور کسی پرندے کے منہ میں ڈال دیں تاکہ میرا اجر ضائع نہ ہو کہیں چیز گم جاتی ہے نا چلتے ہوئے گر گئی تو آپ کے اللہ کرا کہ کسی ایمان والے کو ملے وہ پہن لے اکثر گلوز ہیں ایسی چیزیں جو عام استعمال کے ہاتھ سے گر جاتی ہیں گم جاتی ہیں انسان پرواہ نہیں کرتا فوراً نیت کر لے کہ اللہ تجھے تو پتا ہے وہ کدھر ہے کسی ایسے ہاتھوں میں پہنچا دے کہ میرا یہ مال ضائع نہ ہو جائے پھر آگے ہے ما یخسر من عواقب الاشتغال بآلت الزرع او مجاوزۃ الحد الذی امر بہ زرعی آلات میں بہت مصروف رہنے اور جائز حدود سے تجاوز کرنے کے برے انجام کا بیان یعنی ضرورت سے زیادہ نہیں ہر وقت حوث کی طور پہ کہ نمازیں بھی چھوڑ کے کام کرتے جا رہے ہیں اور دین کی ذمہ داریوں کو پیچھے ڈال کے کریں ایسا کرنا اچھا نہیں ہوگا عواقب کہتے ہیں برا انجام عن ابی امامت الباہلی رضی اللہ عنہ انہ را سکتا و شیئن من آلت الحرسی فقال سمیت النبی صلی اللہ علیہ وسلم یقول لا یدخل ہذا بیت قوم الا ادخلہ اللہ الذل حضرت ابو امام الباہلی جی سے روایت ہے کہ انہوں نے حل کا پھل حل کیا تھا جس سے زمین کو جوتے ہیں حل کا پھل یا کھیتی کا کوئی آلہ دیکھا تو کہا میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے سنا ہے کہ یہ زرعی آلات جس قوم کے گھر میں گھساتے ہیں اللہ تعالیٰ انہیں ذلت و رسوائی سے دوچار کرتا ہے کیا ہوگی ذلت و رسوائی کہ ہر وہ کسی میں لگ گئے اور یہ ذلت رسوائی اس بنا پہ ہوگی جب دن رات کھیتی باڑی میں لگاؤ اور دین اور اس کے کام اور جہاد وغیرہ اور پڑھنے سیکھنے اور نمازوں سے غافل ہو پھر تو دشمن غالب آئے گا نا اصل میں رسوائی کا یہ مطلب کہ جب لوگ کمانے کھانے پہ لگے ہوتے ہیں تو دشمن سر پہ آ جاتے ہیں پھر وہ ان کو مارتے ہیں اور ان کی کمائیاں لے جاتے ہیں تو یہ دشمن کا غلبہ بھی مراد ہے ذلت اور رسوائی سے اگلی حدیث میں اس کی مزید وضاحت آ بھی رہی ہے کیا ہے اقتناء القلب للحرث کھیتی کی حفاظت کے لیے کتا رکھنا عن ابی حریرۃ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من امسک کلبا فانه ينقص كل يوم من عمله قیرات الا کلب حرس او ماشیت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص کتا پالتا ہے تو روزانہ اس کی نیکیوں میں سے ایک قیرات کے برابر ثواب کم ہوتا رہے گا البتہ کھیتی یا ریوڑ کی حفاظت کے لیے کتا رکھا جا سکتا ہے تو اس حدیث سے امام بخاری نے کھیتی باڑی کرنے کا جواز ثابت کیا ظاہر ہے وہ جائز ہے تبھی تو یہ چیزیں لی جا سکتی ہیں کیونکہ جب کھیتی کے لیے کتا رکھنے کی اجازت ہے تو زراعت کا پیشہ بھی درست ہوگا اور اگر یہ کام کوئی نہیں کرے گا تو زمین سے پھر فصلیں کیسے نکلیں گی یہ بھی ایک سوال ہے और यहां से कुत्ते के बच्चे के पालने का जवाज मिलता है अगर उसके लिए इन दो में से कोई एक मकसद हो। खेतों की हिफाजत के लिए लोग कुत्ते रख देते हैं, जानवर ना आए फसलें, और जैसे परिंदे आ जाते हैं तो उनको भगाने के लिए। अमूमन वेहले खेतों में इस तरह के कुत्ते रखे जाते हैं या फिर बड़े घरों के बाहर रखे जाते हैं मेहमानों को डराने के लिए। दोबारा घर से बाहर है, ठीक है। और कितनी जबरदस्त बात है, एक किरात अजर कम हो जाएगा रोज, और किरात कितना बड़ा पहाड़ होता है। तो शौकिया कुत्ते नहीं पालने चाहिए, इससे ये मुराद है। वन रदी अल्लाह अन्हु फी रिवायत इल्ला कल्ब गनमिन औ हर्सिन औ सईदिन औ सईदिन। हजरत अबू हुरैरा से एक रिवायत है कि रसूलुल्लाह ने फरमाया कि बकरियों या खेती की हिफाजत या शिकार के लिए कुत्ता रखा जा सकता है। वन रदी अल्लाह अन्हु फी रिवायत अखरा इल्ला कल्ब सईदिन औ माशियतिन। अब वही बात दूसरी एक हदीस से मिल गई कि शिकार और जानवरों की हिफाजत के लिए कुत्ता रख सकता है। इस्तेमालुल बकरा लिल हरासती, खेती बाड़ी के लिए बैल और गाय से काम लेना। वो आपने देखा होगा कि हल के आगे गाय जुती होती है, तो क्या ये कर सकते हैं। वन रदी अल्लाह अन्हुन नबी सल्लल्लाहु अलैहि वसल्लम कहा बैनमा रजुलुन राकिबुन अला बकरतिल तफतत इलैही फकालत लम उखलक लिहाजा खुलिकतु लिल हरासती काला आमंतु बिही अना व अबू बकरिन وأمرو وهذا الذيب شاتا فتبيها الراعي فقال الذيب من لها يوم السبوء يوم لا راعي لها غيري قال آمنت به أنا وأبو بكر وأمرا قال الراوي نبي هريرة وما هما يومئذ في القوم। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि वह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया कि कोई शख्स एक बैल पर सवार होकर जा रहा था, तो बैल ने मुतवज्जे होकर कहा। अब ये देखिए, आपने ये बात पहले भी सुनी हुई है, मैंने किसी जगह शेयर की थी छोटी सी बात में, कि एक बैल पर एक शख्स सवार हुआ, बैल ने मुतवज्जे होकर कहा कि मैं सवारी के लिए नहीं बल्कि खेती के लिए पैदा किया गया हूँ। आपने फरमाया कि मैं इस पर यकीन रखता हूँ और अबू बकर और उमर भी यकीन रखते हैं। नीस आपने फरमाया कि एक भेड़िया बकरी ले गया तो चरवाहा इनके पीछे भागा। भेड़िए ने कहा जिस दिन मदीना में दरिंदे ही दरिंदे होंगे उस दिन बकरियों का मुहाफिज कौन होगा, इस दिन तो मेरे अलावा कोई चरवाहा नहीं होगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यह सुनकर फरमाया मैं इस पर यकीन रखता हूँ और अबू बकर और उमर भी यकीन रखते। रावी अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से बयान करता है कि इस दिन वो दोनों मजलिस में मौजूद नहीं थे। अब इसमें कुछ बातें, बैल कैसे बोला, खिलाफ अकल है। तो अल्लाह ने हिवानात को जुबान दी है, वो बोल सकते हैं, और नबी की जुबान से सुन के फिर तो हमें इसके ऊपर कोई शक नहीं करना चाहिए। तो ये बात जायज है, ये ऐसा हुआ होगा, हम मानते हैं। जब हदीस में आ गया तो हमें बोलने की जरूरत ही नहीं है। इज़ा काला अकफिनी मौनतन नखली, जब कोई कहे कि तू नखलस्तान की खिदमत अपने जिम्मे लेकर मुझे फारिग कर दे, यानी कि खिदमत ले ले, ऊपर काम करने के पैसे लेके अब मेरा उससे ताल्लुक टूट जाए, तो कहा कि ठीक है। वन रदी अल्लाह अन्हु काला कालतिल अंसारी कालतिल अंसारु लिन्नबी सल्लल्लाहु अलैहि वसल्लम अक्सिम बैनना व बैन इख्वानिना नखील। हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु से ही रिवायत है, उन्होंने कहा के अंसार रदी अल्लाह अन्हुम ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि आप हमारे और हमारे भाइयों के दरमियान खजूर के बागात तकसीम कर दें। आपने फरमाया ये नहीं हो सकता। फिर उन्होंने मुहाजरीन से कहा कि तुम मेहनत करो, हम तुम्हें पैदावार में शरीक कर लेंगे। तब मुहाजरीन ने कहा अच्छा, हमें मंजूर है। तो इमाम बुखारी का उन्वान इस तरह है, नखलिस्तान वगैरह में मेहनत कर और मुझे इसकी पैदावार से हिस्सा दे। मालूम हुआ कैसा करना जायज है, यानी बाग या जमीन एक शख्स की हो और मेहनत दूसरा शख्स करे और पैदावार में दोनों शामिल हो। बात समझ गए, पीछे हमने इसको बड़ी डिटेल से देखा था जब तिजारत का बाब था। दो चीजें होती हैं, एक पैसा होता है और एक मेहनत होती है। पैसा एक लगा दे, मेहनत दूसरी कर ले, दोनों को बाद में आधा आधा बांट ले, तो ये जायज है। यहां से हमें इस चीज की तरफ इशारा मिलता है। आप यहाँ ये देखकर खुश हुआ करें कि हमारे दीन में हर बात की बात है। ये बातें कभी सुनी आपने दरसों में? हम तो इसको दीन भी नहीं समझते अगर ये किताबों में ना होती। तो ये हल यौम अकमलतु लकुम दीनकुम, कि आज के दिन मैंने तुम पर तुम्हारा दीन मुकम्मल कर दिया। फिर अगली हदीस है, अन राफ इब्ने खदीज रदी अल्लाह अन्हु काला कुन्ना अक्सर अहलिल मदीनती मुज़दरअन कुन्ना नुक्रिल अर्द बिन्नाहियति मिन्हा मुसम्मन लिसय्यिदिल अर्दी काला फमिम्मा युसाबु ज़ालिका فتسلم الارض ومما يصاب الارض ويسلم ذلك فنهينا واما الذهب والورق فلم يكن يومئذ. حضرت رافع بن حدیج رضی اللہ عنہ سے روایت ہے کہ تمام اہل مدینہ سے ہمارے کھیت زیادہ تھے، ہم زمین کو اس شرط پر بٹائی پر دیتے، اب بٹائی سمجھ آ گیا نا آپ کو، محنت دوسرا کرے گا، کہ زمین کے ایک معین حصے کی پیداوار مالک زمین کی ہوگی، چنانچہ ایسا کبھی ایسا ہوتا کہ کھیت کے اس حصے پر آفت آ جاتی اور باقی زمین کی پیداوار اچھی رہتی، اور کبھی باقی کھیت پر آفت آ جاتی اور وہ حصہ سالم رہتا. بنا بری یعنی اس بنیاد پر ہمیں اسے روک دیا گیا، اور سونے چاندی کے عوض ٹھیکے پر دینے کا تو اس وقت رواج ہی نہ تھا. تو بٹائی پر زمین دینا جائز ہے، لیکن مخصوص زمین کا ٹکڑا اس کی پیداوار لینے کی شرط لگانا جائز نہیں ہے. البتہ نقدی کے عوض زمین کو ٹھیکے پر دینے کے متعلق خود راوی حدیث رافع بن حدیج ایک دوسری روایت میں فرماتے ہیں کہ اس میں کوئی حرج نہیں. دیکھیں دین کا ایک سمپل سا نسخہ سمجھ لیں، ظلم نہ ہو کسی پہ، نہ لینے والے پہ نہ دینے والے پہ، تو انشاءاللہ اس میں پھر خیر ہوگی. المزارۃ بالشطری، نس پیداوار پر زمین کاشت کرنے کا بیان، یعنی آدھی پیداوار تمہاری ہوگی آدھی میری ہوگی، یہ بنیاد. عن عبد الله بن عمر رضي الله عنهما عن النبي صلى الله عليه وسلم عامل خيبر بشطر ما يخرج منها من ثمر او زرع فكان يؤتي ازواجه 100 وسق 80 وسق تمر و 20 وسق شعير. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اہل خیبر سے اناج اور پھل کی نصف پیداوار پر معاملہ کیا تھا، اور اپنی ازواج مطہرات کو 100 وسق دیا کرتے تھے جن میں 80 وسق کھجور اور 20 وسق جو ہوتے تھے. گھریلو ضروریات کے لیے کھجور زیادہ استعمال ہوتی تھی، اس لیے ان کی مقدار زیادہ ہوتی، اور جو کی مقدار کم اس لیے تھی کہ گھر میں روٹی کبھی کبھی پکایا کرتے تھے. ہمارے روٹی کب کب پکتی ہے؟ ایک دن میں کم از کم 2 ٹائم، تیسری دفعہ بھی ہر بندے کے لیے الگ بھی پکتی ہے. اللہ اکبر کبیر. عن ابن عباس رضی اللہ عنہما ان نبی صلی اللہ علیہ وسلم لم ينہا عن الکرا ولكن قال ان يمنح احدكم اخاه خير له من ان ياخذ عليه حرجا معلوما. حضرت ابن عباس رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے زمین ٹھیکے پر دینے سے منع نہیں فرمایا، بلکہ آپ کا ارشاد ہے کہ کوئی شخص تم میں سے اپنی زمین بھائی کو یوں ہی دے دے تو یہ اس سے بہتر ہے کہ وہ اس کا کرایہ وصول کرے. کیوں کرایہ وصول کرے؟ کیوں کیوں وجہ؟ دیکھیے کچھ محنت کر کے کچھ پیسے دے گا تو دل لگا کے کام کرے گا، یا پھر وہ اشارہ مل رہا ہے کہ مالے مفت دلے بے رحم. کل میں نے ایک چھوٹا سا ایکسپیرینس کیا، کوئی ایک بڑا فارمل قسم کا پروگرام تھا، تو ادھر انہوں نے انویٹیشن میں ہمیں بھی ایز اے گیسٹ بلایا ہوا تھا ایک دو لوگوں کو، تو وہ کہہ رہی ہیں کہ پہلے سے لوگوں کو بکنگ دی ہوئی ہے کہ جس نے آنا ہے وہ بتا دیں، ہال میں پروگرام ہے، ساتھ کھانا بھی، کھانا ویسے ہی ہے جیسے آپ کھانا کھاتے کھلاتے ہیں، لیکن ہاؤس فل تھا، ایک سیٹ خالی نہیں تھی. جانے سے پہلے ہی انہوں نے 70 لوگوں نے ان کو کہہ دیا تھا کہ ہم آ رہے ہیں، اور ان میں سے ایک بھی ایبسنٹ نہیں ہوا. ایک دن پہلے ہم اپنا بھی پروگرام کر چکے تھے. میں سوچ میں پڑ گئی کتنے فلائر بٹے، کتنی باتیں ہوئیں، جو کچھ محنتیں کی کرائیں، آخری وقت تک پھر کوئی نہیں پتا کون آئے گا کون نہیں. آپ اگلا پروگرام کریں ٹکٹ رکھ کے، یا پروٹوکول دے دیں، یا اس کو ادھر سے اٹھا کر کسی ہال میں لے دیں، 500 بندہ آئے گا، میں آپ کو بڑے یقین سے کہہ سکتی ہوں. ہم نے دین کو سستا کر دیا، مفت کر دیا. اس سے بھی اچھا ہم پروٹوکول دیں جتنا کسی کو شادی میں ملتا ہے، پھر بھی لوگ کہیں گے ان کی جانیں دیکھیں گے، وقت ہوا چلے جائیں گے، اپنے نہیں آئیں گے، دوسروں کو تو چھوڑ دیں آپ. تو کسی بھی چیز کو مفت میں نہ کریں، اس چیز کو پھر پھینک دیں. کل میں نے کسی کو ایک میسج چھوڑا، کچھ لوگ ہیں وہ میسج کرتے تھے آگے زیادہ کوئی ایسا، تو میں نے انہیں کہا کہ کوئی ایسی چیز آئے تو مجھے بھیج دیا کریں، تاکہ کم از کم آپ غلط چیز تو نہ آگے کریں. تو خیر انہوں نے اس طرح سے مجھے ایک دو چیزیں بھیجنی شروع کی. اچھا یہ میں آگے بھیج دوں، اب میں نے دیکھی اس میں 2 باتیں ٹھیک ہیں، 2-4 غلط ہیں. تو میں ان سے بات کرتے ہوئے ان کو بتا رہی تھی کہ دیکھیں ایون ٹھیک چیز بھی ہر بات آگے نہ بھیجیں، दिन में 10 मैसेज, 5 मैसेज, कट्ठे 6-6 मैसेज कौन पढ़ता है? लोग पढ़े बगैर आके करते हैं। मैं कई इतनी खूबसूरत चीज़ें समेटे रखती हूँ कि मौका दे के तफसीर के साथ, कभी आज की बात, कभी सुबह का अच्छा मूड है जब भी बात करने के, मैं ये फिर भेजूंगी, क्योंकि मैंने उन्हें ये कहा कि इल्म इतना सस्ता हो गया कि रात जाते जो इस तरह मिल रहा है तो कौन आके क्लासों में बैठे, कौन रजिस्ट्रेशन कराए, कौन गाड़ियों के खर्चे भुगते कि हम आके सीखें। वो कहते हैं व्हाट्सएप पर पढ़ रहे हैं, क्या पढ़ रहे हैं, इधर उधर की हदीसें पढ़ रहे हैं, एक एक है तो एक दूसरी है। तो इल्म की कीमत करवाएं, कीमत पैसों में नहीं आती। आज हमारे पास कुर्बानी देने को क्या है, कभी आपने सोचा? आपके स्कूल में आने की कोई फीस नहीं है, कोई पैसा नहीं है, पूरा शहर इधर आके पूरा कोर्स अगर 150-200 दिन आके यहाँ बैठ के करता जाए, उसे एक पैसा नहीं मांगेंगे जब तक वो खुद नहीं कहता कि मुझे रजिस्टर करें, मेरे टेस्ट लें, मेरे पर कुछ मजीद तवज्जो करें। लेकिन कितने आते हैं, कितने गेस्ट होते हैं रोज आपकी क्लास में? लोग सोचते हैं शायद पैसे देने की वजह से लोग नहीं आते, तो फ्री वाले तो बिल्कुल ही नहीं आते। और मैं तो अक्सर सोचती हूँ कि जो आके यहाँ बैठते हैं ये वही हैं जो पैसे देते हैं। कोई छुट्टियां मुसलसल करे तो मैं एक मैसेज भेजती हूँ कि ये बताएं कि ये फीस देते हैं। ये नहीं हो सकता कि फीस दें और ये महीने में 2 दिन आए या आए ना। और 99% यही परसेप्शन क्लियर हो जाता है कि ये फीस भी कोई नहीं देते, तो ये हमें धोखा दे रहे हैं या हम अपने आप को धोखा दे रहे हैं। असल बात यह कि हम इस चीज की वैल्यू नहीं पहचानते। असल बात यह कि हमारे दिल में दीन की जो वैल्यू है ना, वल्लाही वो अल्लाह की नजर में हमारी वैल्यू है। अपने ऊपर लेके मैं तो बात करती हूँ, मैं कहती हूँ अल्लाह जितना करम, जितनी नवाजशें तेरी हमारे ऊपर, इतनी तो दुनिया में किसी पे नहीं होनी। कि तूने हम नाकारे लोगों को कारामत बना दिया। आज इस चीज को मैं छोड़ के जरा उतरूं, देखिए मुझे सारा दिन सर खुजाने की फुर्सत नहीं मिलेगी। हमारा ना गोल होता है कि हमने कहीं पहुंचना है, ना हमारी नीयत होती है, ना इरादा होता है। और मजलूम सबसे ज्यादा, रोना सबसे ज्यादा हमें आता है, दुखी सबसे ज्यादा हम बने बैठे होते हैं। दीन क्या है? एक शुगल मेला, खेल तमाशे बस। अल्लाह ताला हमें दीन की कदर करने और करवाने वाला बने। मैं कहती हूँ इसकी कदर करें, इसको ऐसे ना कर दें कि राह जाते जूतियों में रुल रहा है आपका दीन। जिसको लेना है लेगा, जिसको नहीं लेना ना ले, फिर उसका नसीब है। एक खास हद से ज्यादा तो इंसान किसी से कह ही नहीं सकता। हजरत नूह के बारे में आता है कि कौम को कहते हैं अनुल्जिमुकुमूहा, क्या मैं जबरदस्ती ये दीन तुम्हें दे दूं जबकि तुम चाहते ही नहीं हो? तो जो मुंह नहीं खोलेगा उसके मुंह में आप एक खाने का लुकमा नहीं डाल सकते, बाकी क्या बात है। तो यहां आपने क्या कहा कि ऐसे ही ना दे दो जमीन, क्योंकि आज आप पाकिस्तान में जाएं किसी को कह दें ये मेरा घर ऐसे ही ले लो, अल्लाह की पनाह अगले साल जाएंगे अब घर भी नहीं बिछानेंगे। किराए पे दिया हो, कोई लिखत पढ़त की हो तो भी कोई रख ले तो बड़ी बात है, माल ले मुफ्त रख के देखे वो कहेंगे दिया था ये बहुत बड़ा आपका एहसान था, अब हम निकलेंगे जब हमारा दिल करेगा। तो हमारा दीन इज वेरी क्लियर कट, इतना ज्यादा प्लस माइनस को हमारा दीन सामने रखता है कि एक इंसान एक गलती खा ही नहीं सकता। और आप देखें जहां दिल मैले होते हैं, जहां आपस में खट्टा होता है दिल रिश्तेदारियों में, इन्हीं चीजों पे हो जाएगा कर लेंगे पूछ लेंगे, वो पूछते वक्त लड़ाई होनी और क्या होना। तो सीधी सी बात है, कूल कौलन सदीदा। बहरहाल फिर इसके बाद औकाफ हो अस्हाब नबी सल्लल्लाहु अलैहि वसल्लम व लर्दिल खराजी व मुजारअतिहिम व मुआमलतिहिम। सहाबे कराम के औकाफ, खराजी जमीन और इनकी बटाई नीज इनके मामलात का बयान। यहां से अब सहाबा के अमली वाकयात समझ आते हैं। औकाफ किसको कहते हैं? वक्फ कर देना। आइए थोड़ा सा इसमें से भी देखते हैं। عن عمر رضي الله عنه قال لولا آخر المسلمين ما فتحت قرية إلا قسمتها بين أهلها كما قسم النبي صلى الله عليه وسلم خيبر। حضرت عمر رضی اللہ عنہما سے روایت ہے کہ انہوں نے فرمایا اگر بعد میں آنے والے مسلمانوں کا خیال نہ ہوتا تو میں ہر مفتوحہ شہر کو فاتحین پر تقسیم کر دیتا جس طرح رسول اللہ نے خیبر کو تقسیم کیا۔ اللہ اکبر، ذرا دیکھیے کتنی بڑی بات آپ نے سنی ہے۔ मतलब क्या था हजरत उमर का? क्या आने वाले दौर में बहुत से मुसलमान पैदा होंगे जो जरूरतमंद होंगे, मफलूकुल हाल है। मतलब आप देखिए ना कि ईरान फतह किया आपने, तो अब ईरान को वो सारे सिपाहियों में ही बांट देते जो वहां गाजी बन के गए थे, तो फिर बाद वाले मुसलमानों को ईरान की सारी दौलत और उससे फायदा नहीं होना था ना। तो लेकिन यहाँ देखिए दिल कितना बड़ा है। इससे पता चलता है कि मुसलमान हुक्मरान पैसे के लिए नहीं थे जंगे करते। मनहियारतन मवातन, जो शख्स किसी बेबाद बंजर जमीन को आबाद करे वो इसी की है। अनायशा रदी अल्लाह अन्हा अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम काला मन आमर अर्दन लैसत लियाहदिन फहुवा हक्कु। हजरत आयशा से रिवायत है कि रसूलुल्लाह ने फरमाया जो शख्स ऐसी जमीन को आबाद करे जो किसी की मलकियत ना हो तो आबाद करने वाला इसका ज्यादा हकदार है, क्योंकि इन्ना लर्दा लिल्ला ही, जमीन अल्लाह की थी, अब कोई वाली वारस नहीं। अब आजकल तो ऐसा नहीं होता क्योंकि हर चीज लिखत पढ़त में, लेकिन हो भी सकता है किसी जंगल में कोई बैठ के वहां फसल लगाए तो खा ले, जब कोई आके हकदार होगा तो उठ के चल पड़ेगा। तो बंजर जमीन को आबाद करने का मतलब क्या है कि पानी का बंदोबस्त करे, वहां काश्तकारी कर दे, बाग लगाए, मकान बनाए, तो वो बेआबाद जमीन इसकी मलकियत बनेगी, शर्त यह कि हाकिम में वक्त इजाजत दें। आपने यहाँ कभी सुना होगा ना कि बाहर दूर इलाकों में नॉर्वे हुकूमत ने इजाजत दी हुई है कि फसलें लगाएं। किसी ने आप लोगों में से मुझे बताया था कि जो लोग खेती बाड़ी करते हैं उन पर कोई टैक्स नहीं है इधर भी, क्योंकि वहां कोई रहता नहीं, वो कहते हैं तो मेहनत कर लो, इसी बहाने उनके मुल्क को फायदा होता है। तो अपने रिसोर्सेज को यूज करने का ये एक अच्छा तरीका है। عن ابن عمر رضي الله عنهما أنه قال أجل عمر رضي الله عنه اليهود والنصارى من أرض الحجاز وكان رسول الله صلى الله عليه وسلم لما ظهر على خيبر أراد إخراج اليهود منها وكانت الأرض حين ظهر عليها لله ولرسوله صلى الله عليه وسلم وللمسلمين وأراد إخراج اليهود منها فسألت اليهود رسول الله صلى الله عليه وسلم ليقرهم بها أن يكفوا أولها ولهم نصف الثمر فقال لهم رسول الله صلى الله عليه وسلم نقركم بها على ذلك ما شئنا فقروا بها حتى جلاهم عمر إلى تيماء وأريحا. حضرت ابن عمر رضی اللہ عنہما سے روایت ہے کہ انہوں نے کہا کہ حضرت عمر بن خطاب رضی اللہ عنہ نے یہود و نصارہ کو ایسر زمین حجاز سے نکال دیا، رسول اللہ نے جب خیبر پر غلبہ پایا تو اسی وقت یہود کو وہاں سے نکال دینا چاہا، کیونکہ غلبہ پاتے ہی وہ زمین اللہ اور اس کے رسول اور تمام مسلمانوں کی ہو گئی تھی۔ پھر آپ نے وہاں سے یہود کو نکالنے کا ارادہ فرمایا تو یہود نے آپ سے درخواست کی کہ انہیں اس شرط پر وہاں رہنے دیا جائے کہ وہ کام کریں گے اور انہیں نصف پیداوار ملے گی۔ اس پر رسول اللہ نے فرمایا ہم اس شرط پر جب تک چاہیں گے۔ چنانچہ یہودی وہاں رہے، یہاں تک کہ حضرت عمر نے مقام تیما اور مقام اریحا کی طرف انہیں جلا وطن کر دیا۔ یعنی حضرت عمر نے یہود کو اس لیے جلا وطن کیا تھا کہ آپ کی وصیت کیا تھی کہ یہود کو جزیرہ العرب سے نکال دینا، تو یہ کوئی وعدے کی خلافی یا معاہدے کی خلاف ورزی نہیں تھی بلکہ نبی صلی اللہ علیہ وسلم کے کسی حکم کے اوپر ہی عمل تھا۔ یہاں سے پتہ چلتا ہے کہ صحابہ کرام نبی صلی اللہ علیہ وسلم کی چھوٹی بڑی بات پہ کان رکھتے تھے، اور کسی چھوٹی بڑی بات پہ کان رکھنا کس بات کی دلیل ہے؟ کہ ان کے دلوں میں نبی صلی اللہ علیہ وسلم کی محبت تھی اور عزت تھی، اور وہ نہیں چاہتے تھے کہ جو بات آپ نے کہہ دی اس کے خلاف ہو جائے۔ کوئی بات یا سوال ہے آپ کے پاس؟ جی آپ جی، ہر چیز کا فرق ہوتا ہے، اس پہ خرچے نکال کے نفع کو برابر کیا جائے گا۔ پھر نہری پانی ہوتا ہے وہ فری ہوتا ہے، جو خرچہ اوپر ہوتا ہے اس کو پھر ایکسپنسز میں نکال دیا جائے گا۔ اور آپ کو پتا ہے کہ عشر جو ہے اس کی بھی قیمت میں فرق ہوتا ہے، جس زمین پہ نیچرل پانی سے پیداوار ہوتی ہے خرچہ نہیں پڑتا اس میں سے عشر زیادہ لیا جاتا ہے، لیکن جس میں پانی اپنا دینا پڑتا ہے اس میں پھر 20% رہ جاتا ہے 10 کی بجائے۔ ٹھیک ہے، تو یہ سب کچھ اس کو وقت اور موقع کی مناسبت سے ہوگا۔ پروفٹ پہ اثر میں آدھا آدھا ہوتا ہے نا، ورنہ جس کا خرچہ ہو رہا ہے اس کا نقصان ہو جائے گا۔ ٹھیک ہے، چلیے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک، ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین آمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔